बिस्मिल्लाहिर्रहमानिर्रहीम। आपने लिखा है पिछले सबक में से मेरे लिए अमल की बातें, क्या लिखी हैं आप लोगों ने? कोई थी अमल की बातें आपके लिए या सारी बनी इसराइल की बातें थी? क्या अमल की बात आपने पिछले सबक में अपने लिए लिखी? क्योंकि मैंने आपको कहा था कि हर सबक के बाद आपने ये जरूर लिखना है मेरे लिए अमल की बात, एक नए पेज पे लिखा करें नोट्स के अलावा। ऊपर आप आयत नंबर दिस टू दिस, लेसन नंबर दिस, और उसके बाद मेरे लिए अमल की बात, क्योंकि ये बहुत जरूरी है कि हम अपने लिए इन आयतों में से क्या लेते हैं। बनी इसराइल जो तो जो करके चले गए वो जा चुके, सदियां गुजर चुकी, वो अपने अंजाम को पहुंच गए, तो अब हम क्या करें? उन्होंने गाय के लिए क्या कहा, उन्होंने किताब के साथ क्या तरीका किया, हम इसमें क्या करें? सोचा आपने कुछ? किताब के साथ क्या हमारा रवैया होना चाहिए? कोई अहद किया आपने भी कि अब मेरा क्या अहद है इस किताब के साथ, कि क्या मैंने इसको मजबूत पकड़ना है? और जब मेरे ऊपर मुसीबत का पहाड़ खड़ा हो, तूर मेरे ऊपर लाके खड़ा कर दिया जाए, तूर हर सरसब्ज पहाड़ को भी कहते हैं, तो तूर मेरे ऊपर लाके खड़ा कर दिया जाए, किसी मुसीबत का पहाड़ खड़ा हो, तभी मैंने किताब को पकड़ना है या फिर आगे पीछे भी पकड़ के रखना है? अल्लाह के लिए तो कोई मुश्किल नहीं है। किसी के ऊपर किसी दिन किसी टाइम पे भी कोई ऐसी मुसीबत, कोई ऐसा वाकया आ सकता है, फिर तो भागोगे किताब की तरफ। बात तो ये है कि सर पे मुसीबत नहीं भी है तो फिर भी क्या करते हो? फिर इसका जिक्र करना है जहां कहीं पे भी जाए। फिर आपने ये सप्त वालों के वाक्य से क्या सीखा? बुराई देख के खामोश नहीं रहना, बताना है हिकमत से। आपने लड़ने नहीं खड़े हो जाना, मगर हिकमत से बताना है। हीले बहानों से अल्लाह के हुक्मों को अपने लिए जायज नहीं करना, जो हुक्म आए वैसे ही मान लेना है। और फिर जो आखिरी वाक्या था उससे क्या सीखा आपने? कसरत सवाल से बचना है। और ये सिर्फ दीन के मामले में नहीं है कि आप दीन के मामले में कहें कि उसमें नहीं हमने सवाल करने, बाकी किसी की जिंदगी अजीरन बना ले सवाल कर करके। बाज़ लोगों की आदत होती है वो लोगों के मामलात में इतनी ज्यादा, यानी जिसको कहते हैं कि दखल अंदाजी करते हैं कि सवाल पे सवाल। अगर कोई अपना कोई बात बताना चाहे तो आप सुन लें, अगर कोई नहीं बताता तो आपको इससे क्या है कि किसी का क्या भी कोई भी उसके साथ कुछ भी जो भी कर रहा है। हमें जरूरत नहीं है कि हम सवालात करें, ऐसे सवालात जो किसी की प्राइवेट जिंदगी से मुतल्लिक है वो भी नहीं करने चाहिए। अब मसलन आप किसी से उसकी तनख्वाह पूछने बैठ जाए कि इसकी तनख्वाह कितनी है, वही बाज लोगों को यह आदत होती है। फिर कभी हमें ये खुजली होने लगती है कि पता चले इसकी एज क्या है, कितने साल की है ये, मेरे से बड़ी है कि छोटी है। अब किसी ना किसी तरह कैलकुलेट करना आगे पीछे करके, अच्छा कभी यहाँ पे आए थे, कितने साल की उम्र में आए थे, अब उसे फौरन कैलकुलेट करेंगे कितने साल की होगी। कभी ये कि इनका बच्चा क्या कर रहा है, कहाँ जा रहा है, कहाँ से आ रहा है, हस्बैंड क्या करते हैं, किधर जाते हैं, ये कब कहाँ गए, कहाँ से आए। तो खामखा दूसरों की जिंदगी में, उनकी प्राइवेट लाइफ में दखल अंदाजी करना, सवालात कर करके दूसरे को से इंफॉर्मेशन लेना, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया आदमी के इस्लाम का हुसन, यानी इस्लाम की खूबी यह है कि लायानी बातों से परहेज करें, लायानी बातों से बचे, जिन बातों से आपका कोई ताल्लुक नहीं उनसे बचे, बजाय सवालात कर करके। जब आपके कोई इस चीज से आपके अमल में कोई फर्क नहीं आता, आपको इससे कोई फायदा नहीं है, क्यों हम दूसरों से सवालात करते हैं? क्योंकि हमें, मैंने आपको लास्ट टाइम हदीस बताई थी कि जिन चीजों से अल्लाह ताला को नफरत है वो है कसरत सवाल। और उसमें कोई ये नहीं कहा गया कि दीन के मामले में खास तौर पे से अल्लाह ताला को नफरत, आप सवाल कर करके ये ना सिर्फ आपका वक्त जाया करते हैं बल्कि दूसरे की प्राइवेसी में भी इंट्रूड करना है। तो कोई खुद बताते वेल एंड गुड, लेकिन आप कुरेद कुरेद के बातें ना निकलवाएं। तो हमें कुरान के स्टूडेंट होते हुए कम से कम इस आदत को छोड़ना है, सवाल करने से पहले सोचना है मुझे इसका क्या हासिल है, क्यों सवाल करूं। ٹھیک ہے. پھر آپ دیکھیں لاسٹ آیت میں ہم نے پڑھا کذلک یحیی اللہ الموتا, ہم نے یہ پڑھا کہ اللہ تعالیٰ نے ان کے سامنے چونکہ مردہ کو زندہ کر دیا تھا اور زندہ کر کے دکھایا تھا, وہ چیز جو دوسروں کے لیے ایمان بالغیب ہے کہ مردے زندہ ہوں گے قیامت میں, یہ ایمان بالغیب ہے نا, ہم نے دیکھا تو نہیں زندہ ہوتے ہوئے, اللہ تعالیٰ نے ان کو سامنے دکھا دیا ان کی آنکھوں کے سامنے. اس کے بعد ہونا کیا چاہیے تھا, اور بھی اللہ تعالیٰ ان کو کئی نشانیاں دکھائیں, اس کے بعد کیا ہونا چاہیے تھا, ان کو تو اللہ کے آگے جھک جانا چاہیے تھا, ان کے دلوں کو نرم ہو جانا چاہیے تھا, لیکن ان کے اوپر الٹا افیکٹ ہوا. میں آپ کو تھوڑے سے ٹاپکس لکھوا دیتی ہوں آیات کے, تاکہ آپ کو پھر آیات انشاءاللہ تعالیٰ سمجھنے میں اور آسانی ہو جائے گی. جیسے آیت نمبر 74, اس کا ٹاپک آپ لکھیں دلوں کی حالت پتھروں جیسی, دلوں کی حالت نا پتھروں جیسی ہے. اس کے بعد آیت نمبر 75, اللہ کے کلام میں تحریف. پھر 76 اور 77 میں یہود کی منافقت. 78 سے لے کے 80 تک جھوٹی آرزوئیں, امانی. اور 81 اور 82 سے جنت اور جہنم. تو یہ ان آیات کا ٹاپک آپ کو تھوڑا سا ذہن میں ہوگا تو پھر انشاءاللہ اور سمجھنے میں آسانی ہو جائے گی. آیت دیکھتے ہیں 74, ثم قست قلوبکم, پھر سخت ہو گئے تمہارے دل. کس کے دلوں کی بات ہو رہی ہے, بنی اسرائیل کے. اور ثم کیا ہے, یہ تراخی کے لیے آتا ہے, یعنی کچھ زمانہ گزر گیا آہستہ آہستہ وقت کے ساتھ ساتھ, جیسے ہم کہتے ہیں نا پھر وہ بڑی ہو گئی, تو وہ ایک دن میں تو نہیں بڑی ہو گئی, نہیں ٹائم گزرا نا. تو ثم کا معنی پھر کا وہی ہے جیسے ہم اردو میں کہتے ہیں, پھر کیا ہوا, جب یہ واقعہ ہو گیا گائے کا واقعہ, پھر بجائے اس کے کہ اس واقعے سے ان کے دل نرم ہوتے, کیا ہو گئے, سخت ہو گئے. من بعد ذالک, اس کے بعد. اس کے بعد کس کے, یہ گائے کے واقعے کے بعد. اور یہ سارے معجزات دیکھنے کے بعد, بہت سارے معجزات دیکھے تھے انہوں نے, بہت ساری نشانیاں دیکھی تھی انہوں نے, لیکن ان کے دل وہ جس کو ہم کہتے ہیں نا سنگ دل ہو گئے, فہیا کل حجارہ, پتھروں کی طرح ہو گئے, اور پتھروں کی طرح سے بھی بلکہ زیادہ, او یا اشد قسوہ, زیادہ شدید سختی میں, پتھروں سے بھی زیادہ سخت. کیسے, پہلے ہم اس کو بالکل جو جیسے یہ آیت ہے نا اسی طرح اس کو دیکھیں گے, اس کے بعد پھر اس کے پیچھے کیا ہے بیک گراؤنڈ وہ دیکھیں گے. ابھی جیسے اس کا ٹیکسٹ ہے نا صرف اس کو سمجھے. وَإِنَّ مِنَ الْحِجَارَاتِ, اور بے شک پتھروں میں سے باز, مین کا معنی ہوتا ہے باز, اس میں سے یعنی فرام نہیں ہم جیسے کہتے, فرام دوز پیپل یعنی وہ سارے نہیں, ان میں سے کچھ لوگ. تو مین الحجارہ, پتھروں میں سے باز ایسے ہوتے ہیں, لما یتفجر منہ الانہار, کے پتھروں میں سے باز ایسے ہوتے ہیں کہ وہ ان میں سے نہریں پھوٹ پڑتی ہیں. یعنی پتھر بھی یہ نہیں ہوتا کہ اتنے سخت ہوں کہ کبھی وہ ٹوٹے ہی نہیں, ان کے تو دل پتھروں سے بھی زیادہ سخت ہو گئے. اب یہ بنی اسرائیل کی بات چل رہی ہے, ٹھیک ہے, یہ ذہن میں رکھیے گا کہ ان کے دل اتنے سخت ہو گئے ہیں کہ پتھر بھی ٹوٹ جایا کرتے ہیں, ان کے اندر سے بھی پانی نکل آتا ہے, نہریں بہ پڑتی ہیں. وَإِنَّ مِنْهَا لَمَا يَشَقَّقُ فَيَخْرُجُ مِنْهُ الْمَاءُ, اور پتھروں میں سے ایسے بھی ہیں جو پھٹ جاتے ہیں پھر اس میں سے پانی نکل آتا ہے. کئی پتھر ہیں جن میں سے نہریں, اتنا بے شمار پانی نکلتا ہے. آپ دیکھتے ہیں کہ کئی پتھروں سے چشمے نکلتے ہیں, پھر چشمے ایک جگہ جمع ہو کے بڑی نہر بن جاتی ہے, اور کئیوں سے پانی رس رہا ہوتا ہے. کبھی آپ نے کہیں جا کے دیکھا یہ پتھر میں سے پانی نکل رہا ہے, کئی چٹانیں کئی ایسے ہوتے ہیں ان سے پانی بہ رہا ہوتا ہے. وَإِنَّ مِنْهَا لَمَا يَهْبِطُ مِنْ خَشْيَةِ اللَّهِ, اور سبحان اللہ، بے شک ان میں سے ایسے بھی ہیں جو گر پڑتے ہیں اللہ تعالیٰ کے خوف سے، اس کی ہیبت سے۔ کبھی آپ نے دیکھی ہوں ٹی وی پہ لینڈ سلائڈنگ دیکھی ہوں، کیسے اوپر سے پتھر اتنے زیادہ نیچے گرتے ہیں، تو کبھی آپ نے یہ سوچا کہ اللہ تعالیٰ قرآن پاک میں فرماتے ہیں کہ یہ اور بھی ریزن کوئی ہو سکتی ہے، لیکن یہ اللہ کے خوف سے گر پڑتے ہیں پتھر، اتنا ان کے اندر اللہ تعالیٰ کا خوف ہے۔ کیا پتھروں کے اندر بھی کوئی شعور ہے؟ کیونکہ اللہ تعالیٰ نے پتھر کی یہاں پہ مثال دی ہے، تو کیا پتھروں کو کوئی سمجھ ہے کہ وہ اللہ کے خوف سے گر پڑتے ہیں، یا وہ اللہ کے ڈر سے وہ پھٹ پڑتے ہیں، یا ان کے اندر سے پانی بہہ نکلتا ہے؟ جی ہاں، پتھروں میں اتنا تو شعور ہے، کیونکہ دیکھیں ایک واقعہ آتا ہے، ابو ہریرہ روایت کرتے ہیں اس کو، کہ آپ صلی اللہ علیہ وسلم حرا پہ تشریف فرما تھے، اور حضرت ابوبکر، عمر اور عثمان اور علی اور طلحہ، زبیر رضی اللہ تعالیٰ عنہما ساتھ تھے آپ صلی اللہ علیہ وسلم کے، کہ ایک پتھر ہلنے لگا، تو آپ صلی اللہ علیہ وسلم نے فرمایا ٹھہر جا، تجھ پہ سوائے ایک نبی، صدیق اور شہید کے اور کوئی نہیں ہے۔ اس حدیث کو مسلم نے روایت کیا ہے۔ تو اور یہ بھی آتا ہے کہ حضرت علی فرماتے ہیں مسلم میں ہے کہ ہم مکہ میں نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ تھے، تو جب ہم مکہ سے باہر ادھر ادھر پہاڑوں اور درختوں میں گئے، تو جس درخت یا پہاڑ پر ہمارا گزر ہوتا تھا وہ پکارتا تھا السلام علیک یا رسول اللہ۔ وہ پتھروں میں شعور ہے نا، پھر اتنے ان کو سمجھ ہے، تو اس لیے ہمیں پتہ چلتا ہے کہ یہ دیکھنے میں ایک بے جان سی چیز ہے، لیکن اللہ تعالیٰ فرماتے ہیں وَإِن مِّن شَيْءٍ إِلَّا يُسَبِّحُ بِحَمْدِهِ، کوئی چیز ایسی نہیں ہے مگر ہر ایک چیز اللہ کی تسبیح بیان کر رہی ہے اس کی حمد کے ساتھ، اس کی پاکی بیان کر رہی ہر چیز۔ اور اللہ تعالیٰ فرماتے ہیں وَالطَّيْرُ صَافَّاتٍ کُلٌّ قَدْ عَلِمَ صَلَاتَهُ وَتَسْبِيحَهُ، دیکھو پرندوں کو کیسی صف باندھے ہوئے ہیں، ہر ایک اپنی عبادت اور تسبیح کو جانتا ہے۔ یعنی یہ دیکھنے میں ہمیں لگتا ہے یہ حیوانات ہیں، بے عقل ہیں، بے علم ہیں، ان کو کیا شعور، اور یہ نان لیونگ تھنگز ہیں، لیکن دیکھیں اللہ تعالیٰ فرماتے ہیں ہر ایک کو اپنی تسبیح پتا ہے، اپنی نماز پتا ہے۔ اور اللہ تعالیٰ فرماتے ہیں وَلِلَّهِ يَسْجُدُ مَن فِي السَّمَاوَاتِ وَالْأَرْضِ، اللہ ہی کے لیے تسبیح کرتے ہیں، سجدہ کرتے ہیں جو کچھ آسمانوں میں اور زمین میں، طوعًا او کرہًا، طوعًا و کرہًا، طوع کے ساتھ اور کرہ یا خوشی سے یا ناخوشی سے، مگر سجدہ کرتا ہے ہر کوئی۔ تو اس سے پتہ چلتا ہے کہ دیکھیں شعور تو ان میں ہے۔ پھر آپ دیکھیں آپ صلی اللہ علیہ وسلم جس ممبر پہ کھڑے ہو کے خطبہ دیتے تھے، وہ تھا کھجور کی لکڑی کا تھا، تو جب آپ صلی اللہ علیہ وسلم کے لیے الگ سے ممبر تیار کیا گیا، تو یہ کھجور کا تنا جو تھا اس میں سے رونے کی آواز آنے لگی، جو پوری مسجد میں سنائی دے رہی تھی، اتنی زور زور سے وہ رو رہا تھا۔ آپ صلی اللہ علیہ وسلم ممبر سے اترے اور اس کو جا کے گلے سے لگایا اس تنے کو، تو تب وہ خاموش ہوا تھا۔ یہ ساری باتیں کیا بتاتی ہیں؟ ہم سوچتے ہیں کہ ان کو کوئی شعور نہیں، ہم سوچتے ہیں ان کو کوئی پتہ نہیں، لیکن کہ ان کو پتا ہے، یہ تسبیح بھی کرتے ہیں، یہ سجدہ بھی کرتے ہیں، یہ محبت بھی کرتے ہیں۔ آپ صلی اللہ علیہ وسلم فرماتے تھے نا احد پہاڑ کے بارے میں کہ احد پہاڑ ہم سے محبت کرتا ہے اور ہم اس سے محبت کرتے ہیں، یہ بخاری میں۔ یا احد پہاڑ کو میں نے دیکھا تھا تو مجھے بہت اس کے اوپر رشک آیا تھا کہ یہ وہ پہاڑ ہے جس سے ہمارے نبی کریم صلی اللہ علیہ وسلم نے محبت کی، اور یہ ان سے محبت کرتا ہے، ہم سے تو وہ پتہ نہیں ہم کس مقام پہ ہیں، اور ہمارا اللہ کی نظر میں ہم اس وقت کہاں ہیں۔ مگر اس کے بارے میں تو آپ صلی اللہ علیہ وسلم نے فرما دیا، یعنی اوتھینٹک ہو گئی نا بات اس کی محبت کے بارے میں، یہ نبی کریم صلی اللہ علیہ وسلم سے محبت کرتا ہے، آپ صلی اللہ علیہ وسلم اس سے محبت کرتے۔ تو قیامت کے دن آپ کو پتہ ہے حجر اسود بھی، یہ بھی اس کی دو آنکھیں ہوں گی، زبان ہوگی، ہونٹ ہوں گے، اور یہ گواہی دے گا جس نے اس کو ایمان کے ساتھ چوما ہوگا۔ اور ایک دفعہ آپ صلی اللہ علیہ وسلم نے صحابہ کرام کو یہ پتھروں کی تسبیح سنائی تھی، پتھر آپ صلی اللہ علیہ وسلم نے اپنے ہاتھ میں لیے تھے اور وہ تسبیح کر رہے تھے، تو صحابہ کہتے ہیں ہمیں ایسی آواز آ رہی تھی جیسے شہد کی مکھیوں کی بن بناہٹ ہوتی نا، اس طرح کی آواز آ رہی تھی۔ تو ان ساری باتوں سے یہی پتہ چلتا ہے کہ ان میں شعور ہے، ان کو بھی پتہ ہے۔ ایسا نہیں ہے کہ ہم ان کو اس طرح ہی سمجھے کہ بس یہ بے جان سے اس طرح دیکھ لیں۔ قرآن بتاتا ہے کہ یہ اللہ کے ڈر سے گر جاتے ہیں، قرآن بتاتا ہے کہ یہ پھٹ پڑتے ہیں، ان میں سے بھی پانی نکل پڑتا ہے اللہ کے خوف سے، اور یہ ان کے اندر کریک ہو جاتے ہیں، کئیوں میں سے تو نہریں نکل پڑتی ہیں، اتنا کثیر پانی نکلتا ہے۔ سبحان اللہ، اسی لیے اللہ تعالیٰ نے فرمایا کہ انسان جو ہے نا، اللہ اکبر، انسان کا دل بعض دفعہ پتھر سے بھی زیادہ سخت ہو جاتا ہے۔ اور یہ صرف بنی اسرائیل کی بات نہیں ہے، اس میں ہر ایک کو اپنے دل کو یہاں پہ رکھ کے دیکھنا، یہ نہیں کہ ان کا دل ایسے تھا باقی تو سارے بڑے اچھے نرم دلوں والے ہیں۔ اس آیت کے اوپر ہم سب اپنے دل کو رکھیں گے کہ دیکھو پتھر، سبحان اللہ، اللہ تعالیٰ نے پتھر کی مثال دی۔ پتھر کی کیوں مثال دی؟ اس لیے کہ اور جو دھاتیں ہیں نا، لوہا ہے یا اور چیزیں، سٹیل وغیرہ ہے، یہ چیزیں آگ کے اوپر اگر آپ تپائیں تو میلٹ ہو جاتی ہیں، ہے نا؟ پتھر جو ہے میلٹ نہیں ہوتا۔ تو اللہ تعالیٰ نے پتھر کی مثال دی ہے۔ آپ سے کوئی پوچھے کہ بھائی یہاں پہ لوہے کیوں نہیں دے دی، لوہا بھی تو سخت ہوتا ہے اور چیزیں بھی سخت ہیں، لیکن پتھر کی کیوں دی؟ اس لیے کہ پتھر اتنا سخت ہوتا ہے کہ وہ میلٹ نہیں ہوتا۔ لیکن میلٹ نہیں ہوتا، لیکن وہ پھٹ ضرور جاتا ہے۔ انسان، تیرا دل تو ایسا ہو جاتا ہے کہ کتنی مرضی اس کو بات بتا دی جائے، یہ تو پتھر سے بھی زیادہ سخت ہو جاتا ہے کہ کبھی پھٹتا ہی نہیں ہے، کبھی ٹوٹتا ہی نہیں ہے۔ اتنی جب انسان کے دل میں سختی آ جاتی ہے نا، یہ ایسی سختی آ جاتی ہے کہ وہ پتھروں سے بھی آگے نکل جاتا ہے۔ دیکھو پتھروں کو اللہ نے کیسے ان کی مثال دی۔ اللہ اکبر۔ اب یہاں پہ پتھر سے مراد کیا ہے؟ پتھروں سے اگزامپل دیکھیں، ایک تو ہم نے اس کا ٹیکسٹ دیکھ لیا کہ پتھر کیسے کیسے ہوتے ہیں۔ تو یہ پتھر، تین طرح کے پتھروں کا ذکر ہے یہاں پہ۔ یہ نمبر ون کون سے؟ وَإِنَّ مِنَ الْحِجَارَةِ، اس کے پہلے نمبر ون لکھے۔ نمبر ٹو کون سا؟ وَإِنَّ مِنْهَا لَمَا يَشَقَّقُ، نمبر ٹو ہو گیا۔ اور نمبر تھری کون سا؟ وَإِنَّ مِنْهَا لَمَا يَهْبِطُ مِنْ خَشْيَةِ اللَّهِ، ٹھیک ہے، یہ نمبر تین ہوں۔ یہ دراصل تین طرح کے دل ہیں جن کی مثال دی جا رہی ہے۔ یہ تین طرح کے دل کیسے ہیں؟ پہلا دل کیسا ہے؟ ایک دل وہ ہوتے ہیں، ٹھیک ہے، سخت ہیں، لیکن وَإِنَّا مِنَ الْحِجَارَةِ لَمَا يَتَفَجَّرُ مِنْهُ الْأَنْهَارُ، جیسے بعض پتھر ہوتے ہیں نا، وہ پھٹ پڑتے ہیں، اس کے اندر سے نہریں نکل آتی ہیں۔ تو کئی دل ہوتے ہیں دیکھنے میں ایسے لگتا ہے کہ پتھر ہیں، سخت ہیں، لیکن سبحان اللہ، جب ان کے سامنے اللہ کا ذکر آتا ہے، اللہ کی آیات پڑھی جاتی ہیں، تو وہ پھٹ پڑتے ہیں، یعنی ان کی آنکھوں سے آنسو بہنے لگتے ہیں، دل ان کے نرم ہو جاتے ہیں۔ دیکھنے میں کیا تھے؟ پتھر تھے، ایسے لگتا تھا یہ کبھی نہیں پگھل سکتے۔ جیسے نجاشی کے سامنے سورہ مریم پڑھی گئی تو اس کی آنکھیں چھلک پڑی۔ جس یہ وہ ہے جس کے دل میں اللہ کی عظمت، اس کا خوف ہو، تو جب اس کے آگے بس یہ اللہ کی آیات پڑھنے کی دیر تھی، وہ ایسے پانی نکلنے لگا ان کے اندر سے۔ اور پانی سے مراد صرف آنسو ہی نہیں، بلکہ اس سے اور کیا مراد ہے؟ خیر، بہت خیر، اتنی خیر کثیر نکلی۔ دیکھیں نہریں، نہر میں کتنا پانی ہوتا ہے نا، بہت زیادہ خیر ان میں سے پھر نکلی۔ یعنی پہلے ایسے ہوتے تھے کہ دیکھیں صحابہ کرام بھی پہلے کیا تھے؟ پتھروں کی طرح ہی سخت ہوتے تھے زمانہ جاہلیت میں، لیکن کوئی خیر نہیں تھی، مگر پتھر تھے۔ مگر پھر کیا ہوا؟ جب اللہ کا کلام ان کے سامنے پڑھا گیا، تو ابو بکر صدیق کو دیکھ لیں، اور عثمان کو دیکھ لیں، اور علی کو دیکھ رہے رضی اللہ تعالیٰ عنہما، کہ پھر کیسے ان کے اندر سے خیر پھوٹی، نہریں بہ نکلی، اتنی خیر کثیر کی طرف اشارہ ہے، بہت زیادہ خیر۔ ایک خیر نہیں، ہر ایک کے لیے خیر بن گئے، یعنی یہ وہ دل ہیں جو ہر ایک کے فائدے کا بن گیا، ہر ایک کے لیے خیر ہی خیر بن گیا۔ देखिए नहरें कैसी होती हैं, नहर कभी देखी है आपने कैसी होती है? अच्छा किसी को नहर के किनारे घर मिल जाए बड़ा फखर करेगा, ये तो बहुत ही महंगे घर होते हैं। क्यों? वो व्यू ही बहुत खूबसूरत होता है। नहर वैसे भी फायदामंद है क्योंकि जहां से भी गुजरती है वो पानी देती है, जरखेज करती है जमीन को, यानी फायदा देती है ना आपके लिए, फल फूल उगते हैं फिर उस जगह पे, तो पानी को भी एक जगह से दूसरी जगह नहर लेकर जाती है और उसे यानी फल फूल उगते हैं और उसका मंजर भी दिलकश होता है, देखने में भी खूबसूरत होती है, यानी कुछ और फायदा ना ही हो वो उसके को देख के भी खुशी होती है। तो ये दिल ऐसे हैं, सुभान अल्लाह, हर एक के लिए खैर है, हर एक के लिए खैर, खैर का सर चश्मा जिसको कहेंगे। और ईमान भी पानी से तशबीह दिया जाता है, तो ईमान इनके सामने जब अल्लाह की आयत पढ़ी जाती है ईमान फूट पड़ता है इनके अंदर से और खैर फूट पड़ती है इनके अंदर से। अच्छा दिल ये बताएं कि सख्त कैसे होते हैं, दिल की सख्ती से क्या मुराद होती है, यानी बेहिस दिल नहीं, जब दिल सख्त हो जाता तो बेहिसी आ जाती ना, फिर उसके ऊपर कोई नसीहत असर नहीं करती, कोई उसके से इसलाह की तवक्को नहीं रहती, नेकी में फिर उसका दिल नहीं लगता, बहुत सख्त जब हो जाते हैं, कसवा है ना यहाँ पे, अशद्दु कसवा, जब शदीद तरीन सख्त हो जाते हैं, यानी आप जितना मर्जी आप उनको कुछ कहें, जो मर्जी सुना लें, वो कहेंगे मैंने नहीं मानना, अपने सामने मुर्दे को जिंदा होते भी देख लेंगे ना, समुंदर को फटते हुए देख लेंगे, दरिया को फटते हुए देख लेंगे, तब भी नहीं मानते। अच्छा लेकिन देखिए बाज दिल ऐसे होते हैं, सारे इतने ज्यादा शदीद नहीं होते, बाज दिल ऐसे होते हैं कि वो लगते ऐसे हैं पत्थर से जैसे, लेकिन उसके बाद उसमें से नहरें निकल आई। और बाज दिल कैसे होते हैं, वा इन्ना मिन्हा और बेशक उनमें से बाज कैसे हैं, लमा यशक्ककु, के यकीनन जो शक हो जाते हैं, फयखरुजु मिन्हुल मा, तो फिर निकल आता है इसमें से पानी। देखिए पहले में भी चेंज आई है, दूसरे में भी चेंज आई है, पत्थर नहीं रह गए वो, बल्कि क्या है, शक हो गया, फट गया, क्रैक हो गया, फिर उसमें से पानी निकल आया। ये कैसे दिल है, इसको फटने के लिए, ये ऐसे ही नहीं फट गए, इसको फटने के लिए यानी कोई हादसा, कोई इसके ऊपर शक करने के लिए क्या करना पड़ता है, कोई जर्ब लगाए तो फिर शक होता है ना, बिल्कुल कट ओपन हो जाता है, क्रैक ओपन हो जाता है, तो जब कोई चीज मारी जाती है तो फिर होता है ना, यानी कोई हादसा उनकी जिंदगी में ऐसा आता है, कोई ऐसी परेशानी, कोई ऐसी मुसीबत, कोई ऐसा ही हो सकता है कि कोई किसी की खुदा ना खासा कोई सडन डेथ किसी की हो जाती है, या कोई माली परेशानी आ जाती है, किसी का कोई एक्सीडेंट हो जाता है, कोई हैंडीकैप्ड हो जाता है, किसी की जवान मौत हो जाती है, किसी की जुदाई हो जाती है, कोई बेवफाई कर जाता है, तो ये चीज उनकी जिंदगी को टोटली अपसाइड डाउन कर देती है, टर्न कर देती है, और वो फट जाते हैं, शक हो जाते हैं। शक में और फजर में आप समझ रहे हैं ना फर्क, शक कैसे क्रैक ओपन हो जाना, क्योंकि इसका हार्ट है ना हिट हुआ है किसी चीज से, तो वो क्रैक ओपन हो गया, अब पानी बह निकला इसमें से, अब इसमें से खैर निकली है, कोई सोच भी नहीं सकता था कि ये पत्थर भी बह सकता है, मगर ये बहा, सिर्फ एक जर्ब लगने की जरूरत थी। आपके सामने ऐसे बहुत सारे वाकयात आए होंगे, आप ने देखा होगा बाज लोगों के साथ कोई ऐसे हादसात हो जाते हैं, वो डाइवोर्स हो गई, या कोई ऐसी जिंदगी में कोई बाद में से कोई दुनिया चला गया, या कुछ ऐसा हो गया, तो वो बस अल्लाह की तरफ आ जाते हैं, फिर दीन की तरफ आ जाते हैं, ऐसे लगता है जैसे फट गए अंदर से, नहीं होता दिल ना, जैसे इतना उनका नरम हो जाता है, वो सख्ती खत्म हो जाती है, तो पहले जो कहते थे कि हमसे नहीं आया जाता, हम नहीं ऐसे, वो अब वो देखो किस तरह से जैसे लगता है कि टूट फूट गए हैं। आपने कई गाने वालों को देखा होगा, कई खिलाड़ियों को देखा होगा, कैसे उनके ऊपर कोई वाकया आया और फिर उनकी जिंदगी बदल गई। तो ये वो हैं जो ऐसे नहीं था कि वो जल्दी से ऐसे मान गए। जैसे हजरत उमर देखे, उनका भी तो दिल ऐसे था कि उनके सामने एक वाकया हुआ और फिर बहन का खून जब देखा, दिल पसीजा, उस वक्त कुरान की तरफ तवज्जो हुई और कुरान सुना और फिर देखे, दिल फट गया। तो कोई इनके साथ हादसा, कोई वाकया, कोई ऐसी चीज होती है कि इनका दिल हिल जाता है। कोई हो सकता है कोई बीमारी ऐसी आ गई हो, तो यानी कोई ना कोई रीजन, कोई सबब बनता है कि वो अल्लाह से जुड़ जाते हैं। हादसे भी सुभान अल्लाह इनके लिए खैर बन जाते हैं ना। या हमने कभी हादसे को खैर समझा? किसी तकलीफ को खैर समझा हमने? यहां से पता चलता है कि जिनके अंदर कोई खैर होती है उनके लिए हादसा भी अल्लाह से उनको मिलाने का जरिया बन जाता है। अगर ये हादसा ना होता तो वो अल्लाह की तरफ ना आते। लेकिन सुभान अल्लाह, अल्लाह ताला उनके पास कोई ऐसी चीज भेजता है कि वो अल्लाह की तरफ मुड़ जाए। तो इनसे भी पानी निकल आता है, नहरों की तरह ना भी निकला लेकिन इनके अंदर से भी पानी बह निकला। और पानी क्या है? सोर्स ऑफ लाइफ है। लाइफ, पानी को लाइफ कहते हैं ना। यानी अब ये भी क्या लोगों के लिए खैर का बाइस बन गए। अगर नहर की तरह नहीं भी बने लेकिन पानी बह रहा है, किसी पानी से किसी का फायदा ही होगा ना। प्यासे की प्यास बुझ जाएगी, अल्लाह की मखलूक को कोई फायदा पहुंचेगा। और तीसरे दिल कैसे है? वह इन्ना मिन हाला मा यहबितु मिन खशियतिल्लाह। और बेशक इनमें ऐसे भी हैं जो अल्लाह के खौफ से गिर पड़ता है। कि देखिए वो वैसे बेशक कहीं भी ना झुके, बड़ा अना वाला है, बड़ा इस तरह है, किसी की बात नहीं सुनता, लेकिन जब अल्लाह का कलाम सुन लेता है ना तो वो गिर पड़ता है, सजदे में चला जाता है, झुक जाता है, अपनी अकल को पीछे कर देता है, खुद को झुका लेता है, उसका दिल लरजने लगता है, एरोगेंस खत्म हो जाती है। अल्लाह अकबर, ये आजिज दिल है, ये झुक जाने वाला दिल है। और अल्लाह को झुकने वाले दिल बहुत पसंद है, खास तौर पे जो अल्लाह की बात के आगे झुक जाए। अब उसने नहीं कहा कि मैंने नहीं झुकना, वो जो आगे पीछे किसी की बात नहीं भी सुनता होगा, पत्थर था, लेकिन अब जब अल्लाह की बात आई, उसकी पहचान आई, उसकी हैबत आई, तो वो गिर पड़ा। हम भी तो कितनी सारी अल्लाह की आयतें सुनते हैं जिसमें अल्लाह ताला का जलाल, उसकी हैबत और ऐसी खौफ की और उसकी पकड़ की बातें होती हैं। हमारे दिल गिरते हैं कि नहीं, झुकते हैं कि नहीं? अगर नहीं झुकते तो फिर ये तो पत्थरों से भी ज्यादा सख्त हो गए। देखो पत्थर गिर पड़े, पत्थर गिर जाते हैं अल्लाह के खौफ से, और हमारे दिल ना झुके तो ये तो पत्थरों से भी ज्यादा सख्त हो गए। फिर तो ये वही हो गए ना, औ अशद्दु कसवा, पत्थर से भी ज्यादा सख्त। वमल्लाहु बिगाफिलिन अम्मा तअमलून, अल्लाह गाफिल नहीं है इससे जो तुम करते हो। यानी इसके अलावा अगर जो ये जो तीन तरह के दिल हैं, इस इन तीनों में से अगर किसी का दिल नहीं है, अव्वल तो दिल नरम हो, अगर किसी का दिल पत्थर है लेकिन देखो कभी उसके अंदर से नहरें निकल आए, कभी पानी निकल आ रहा है, कभी वो अल्लाह के डर से चलो गिर ही गया, पानी नहीं भी निकला, किसी को उसने खैर नहीं भी पहुंचाई, लेकिन खुद तो आजिज है ना, खुद तो झुक गया है ना। लेकिन अगर इनमें से तीनों में से कोई भी नहीं, अल्लाह की आयतें उसको सुनाई जाए, उसको कोई असर ही नहीं होता, कोई फर्क नहीं पड़ता, कोई खैर उसमें से नहीं निकलती, जैसे पहले थे वैसे ही रहे, कोई चेंज नहीं आया। अच्छा कोई हादसा आया, कोई बीमारी आ गई, कोई कहते नहीं बस ये तो अब जिंदगी के साथ चलती है ना चीजें, आपके आज से फर्क पड़ता है, टस से मस नहीं हुए, जैसे पहले थे वैसे ही रहे, चलो अपने ऊपर नहीं गुजरा। कोई कोई इंसान ऐसा किसी का देख लेता है तो इंसान पिघल जाता है, अल्लाह की ये क्या यानी इंसान एकदम उसके ऊपर असर होता है, वो उसके ऊपर वो भी नहीं होता, कोई सैलाब की, कोई किसी की उसकी बातें ऐसी सुन ली, कोई जलजले की, कोई कत्लो गारत की, तो दिल को पिघलना चाहिए ना, लरजना चाहिए। लेकिन अगर वो हर एक हादसे की कोई ना कोई तावील निकाल दे, अब ये तो रोजमर्रा की बातें हैं। दूसरों के ऊपर ये कह दिया, जब अपने ऊपर आया तो तब भी हाँ ये तो चलो ऐसे होता है और इस तरह होता है, और उसके ऊपर परेशान तो बहुत हुए, लेकिन अल्लाह की तरफ फिर भी रुजू नहीं किया। अल्लाह ताला ने तो ये हादसा किस लिए भेजता है कि इंसान रुजू कर ले अल्लाह की तरफ, कि वो फट पड़े। लेकिन वो ये हादसा भी उसको फाड़ते नहीं है। अल्लाह ताला तो चाहते हैं वो तौबा कर ले, पलट आए। लेकिन अगर लोगों को कहा जाए ना हादसा के ऊपर भी कि तौबा कर लो, बाज दफा वो मजाक उड़ाते हैं कि आफत तो यहां पे आई भी है, कोई जलजला आया हुआ है आपने के मुल्क में, आपके लोगों के ऊपर। तो एक नरम दिल को क्या होना चाहिए, उसको तो यहाँ एक एक दिल या जो पत्थर था वो भी एक हादसे को सुन के क्या पत्थर तक फट जाते हैं। तो इतना सख्त भी अगर किसी का दिल हो तो वो भी फट पड़े, लेकिन जब दिल इतने ज्यादा सख्त हो जाते हैं कि पत्थरों से भी आगे, तो उल्टा मजाक उड़ाते हो। लो उधर आफत आई हुई, ये कहती तौबा करो, इनके दर्स में बस तौबा तौबा ही तौबा, अल्लाह की तरफ रजू करो, भला इसका इसके साथ क्या ताल्लुक। आपको वैसे कुछ और करना चाहिए। देखिए ये तो होते हैं हादसे, आज तक पहले भी हिस्ट्री में होते रहे हैं ऐसे होते, मतलब बाकायदा इस चीज का मजाक उड़ाया जाता है। और मेरे साथ तो ये फर्स्ट हैंड एक्सपीरियंस हुआ, तो इसलिए मैं आपको ये बात बता रही हूं। मैंने इस चीज को कहा गया कि भाई ये तौबा तौबा की बातें खाम खा कर रहे हैं, तौबा का क्या ताल्लुक इस चीज से। नहीं, हमारे दिल इतने सख्त हो जाते हैं, हादसे भी हमें नहीं हिलाते। ये जलजले हैं जो हमारे अंदर आने चाहिए इन हादसात को देख के। अल्लाह ताला ये चाहते हैं कि तुम हिल जाओ, लेकिन हम फिर भी नहीं हिलते। देखो पत्थरों में से भी पानी निकल आया, इन्ना मिन्हा लमा यहबितु मिन खशियतिल्लाह। ये भी वो, अगर इंसान अल्लाह ताला की कोई बात सुने, उसकी कोई निशानी देखे, उसकी कोई आयात सुन ले, चलो झुकी जाए, झुकी जाए, कहे मैंने अपनी अकल झुका दी। पत्थर झुक जाते हैं, वो गिर जाते हैं, तो तुम गिर ही जाओ, लेकिन वो इससे भी नहीं कुछ उनको होता। तो अब फिर उनकी हालत क्या है, जो किसी तरह में भी फिट नहीं आ रहे इनमें से, अल्लाह माफ करे, फिर वो पत्थरों से भी ज्यादा सख्त हो गए। ना कोई बात असर करती, ना कोई हादसा, ना अल्लाह का कलाम। ऐसे संग दिलों का फिर क्या है, फिर उनका क्या किया जाए, फिर उनका क्या इलाज है, कोई इलाज हो सकता है। इलाज है, मगर पहले हम अपने आप को भी डायग्नोज करें, दिल सख्त कब होते हैं पता है आपको। इलाज की तरफ हम बाद में आएंगे, एक तो खुद देखें भी, अपने आप को टेस्ट भी करें, मेरा दिल कैसा है, पत्थर जैसा तो नहीं है, उससे ज्यादा शदीद तो नहीं हो गया, या हो सकता है मेरा दिल नरम हो। क्योंकि अल्लाह का कुर्ब याद रखे सिर्फ उसको मिलता है जिसका दिल नरम हो, सिर्फ उसको मिलेगा, इसलिए जरूरी है कि दिल हमारा नरम हो। दिल सख्त कब होता है, कुफर से तो दिल सख्त होता ही है, कुफर में तो दिल की सख्ती होती है, मुनाफकत से, बिदात से, गुनाहों से, गुनाह दिल को सख्त कर देते हैं। इसी तरह एक हदीस में आता है, बहुत ज्यादा बातें करने से भी दिल सख्त हो जाते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह के जिक्र के सिवा बहुत ज्यादा बातें ना किया करो, क्योंकि जो कलाम की कसरत है वो दिल को सख्त कर देती है, और सख्त दिल वाला अल्लाह से बहुत दूर हो जाता है। अल्लाह माफ करे, अल्लाह माफ करे, यानी ये नहीं कहा जा रहा कि कोई आप गीबत कर रहे हैं, झूठ बोल रहे हैं, ये कर रहे हैं, ये नहीं है। बस बोलते जाना, बोलने का शौक, अब फोन उठा लिया तो एक घंटे से पहले हमने फोन नहीं बंद करना, कहीं बैठ गए तो उठना ही नहीं है, बोलते ही जा रहे हैं, ना दूसरे की सुननी ना कुछ, बस बोलते ही जाना, बोलते ही जाना। जिनको ये आदत है ना, वो इस आदत के ऊपर काबू पाने की कोशिश करें, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया कि इससे दिल सख्त हो जाते हैं, और सख्त दिल वाला अल्लाह से बहुत दूर होता है। अल्लाह अकबर। तो हम तो नहीं चाहते कि हमारे दिल सख्त हो जाएं, تو کثرت کلام بھی دلوں کو سخت کر دیتا ہے، پھر اور کیا چیز سختی کرتی ہے؟ جب انسان بہت زیادہ ہنستا ہے نا تو اس سے بھی دل سخت ہو جاتا ہے، بہت زیادہ ہنسنا، منہ پھاڑ پھاڑ کے ہنستے رہنا، یہ دل کو سخت کر دیتا ہے. اچھا، ایک ہمیں حدیث سے پتہ چلتا ہے دل کی سختی کے بارے میں. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ دل کی سختی کی جو نشانیاں ہیں وہ کیا ہے؟ تو آپ صلی اللہ علیہ وسلم نے جو پہلی نشانی بتائی نا، جمود العین، آنکھ کا خشک ہو جانا. یعنی آپ کے سامنے کچھ بھی کہا جائے، کچھ نہیں، آپ کی آنکھیں خشکی رہتی ہیں. بعض دفعہ اتنے ایسے درس ہوتے ہیں کہ انسان کا دل، یعنی بولنے والے کا بھی دل وہ ہو جاتا ہے، حالانکہ وہ تو بتا ہی رہا ہوتا ہے، وہ اس کا بھی دل نرم ہو جاتا ہے، آنکھیں بہ پڑتی ہیں. مجھے سننے والے ہوتے ہیں وہ ایسے دیکھ رہے ہوتے ہیں جیسے کوئی بات ہی نہیں ہے، جیسے پتہ نہیں کیا ہو رہا ہے، کوئی تماشا ہے، بالکل آنکھیں خشک. یہ دل کی سختی کی علامت ہے. نمبر ٹو، آپ صلی اللہ علیہ وسلم نے فرمایا زندگی کے بارے میں لمبی امیدیں، طول العمل، زندگی کے بارے میں لمبی لمبی امیدیں، لمبی لمبی پلاننگز، 10 سال کی، 20 سال کی، اور اس وقت ہم نے ایسے کرنا ہے، یہ کرنا ہے، وہ کرنا ہے. نمبر تھری، حرص علی الدنیا، دنیا کا حریص ہونا، دنیا کا لالچ ہونا، یہ بھی دل کی سختی کی علامت ہے. یہ بھی دل کی سختی کی علامت ہے. اور ایک اور حدیث ہے، اس میں بدبختی کی علامات بتائی گئی ہیں، بدقسمتی کی. وہ انسان بدقسمت ہے. اب ہم تو بدقسمت غریب آدمی کو کہتے ہوں گے جس کے پاس چپل نہیں ہے، گھر نہیں ہے، پھٹے پرانے کپڑے پہنے، ہائے بڑا بد نصیب ہے بیچارہ. لیکن آپ صلی اللہ علیہ وسلم نے فرمایا 4 چیزیں بدقسمتی کی علامت ہیں. اللہ کے خوف سے آنسو نہ بہنا، اگر اللہ کے خوف سے آپ کے آنسو نہیں بہتے، بڑے بد نصیب ہیں. نمبر ٹو، دل کا سخت ہو جانا، اگر دل سخت ہو گیا، بڑے بد نصیب ہیں. نمبر تھری، امیدوں کا بڑھ جانا. اور نمبر فور، لالچی بن جانا. یہ ابن کثیر میں روایت ہے. تو یہ ہے بدبختی کی علامات، یہ بدقسمتی ہے انسان کی. اور دل کیسے سخت ہوتے ہیں؟ اللہ تعالیٰ نے قرآن پاک میں سورہ انعام میں 42-43 آیت سے، اب ہم پوری آیت کو نہیں دیکھیں گے، مگر اس سے جو کنکلوژن ہے وہ میں آپ کو بتا دیتی ہوں. جب اللہ تعالیٰ مصیبتیں بھیجتے ہیں، پریشانیاں بھیجتے ہیں، تکلیفیں بھیجتے ہیں نا، تو اس میں کیا ریزن ہوتا ہے؟ کہ انسان کو اپنی طرف موڑ لیں. لیکن جب ایسی تکلیفیں انسان کے دل کو نرم نہ کرے اور انسان اللہ کے آگے نہ جھکے نا، تو دل اور سخت ہو جاتا ہے، پتہ ہے، اور زیادہ سخت ہو جاتا ہے، اور اللہ سے دور ہو جاتے ہیں. سخت دل میں کوئی خیر نہیں ہوتی نا. اچھا، پھر سورہ مائدہ آیت 13 سے ہمیں پتہ چلتا ہے کہ جب وعدے کو توڑا جاتا ہے تو اس سے بھی دل سخت ہو جاتے ہیں. جیسے ان کی مثال دی گئی کہ انہوں نے میثاق کو توڑنے کی وجہ سے ہم نے ان سے اپنی رحمت سے ان کو دور کر دیا اور ان کے دل سخت کر دیے. تو جب انسان عہد توڑتا ہے، وعدے توڑتا ہے، اور خاص طور پہ جو اللہ تعالیٰ سے کیے ہوئے وعدے ہیں وہ توڑتا ہے، تو دل سخت ہو جاتے ہیں. یہ دل کی سختی ہے. ان سب باتوں سے پتہ چلتا ہے کہ دل کب کب سخت ہوتے ہیں اور کیسے سخت ہوتے ہیں. اب دل کی سختی کا انسان کیا علاج کرے؟ کیا دل کی سختی کا علاج ہو سکتا ہے؟ ہم اپنے آپ کو بھی دیکھیں گے، اب ہمارا دل کس جگہ پہ ہے، کس کیٹیگری میں آتا ہے. ہم اپنے آپ کو چیک کریں، کیا میں نے اللہ کی محبت میں کبھی آنسو بہائے ہیں؟ کیا میرا دل کوئی حادثہ سن کے دہل گیا؟ کیا میرے اوپر بھی کوئی ایسا بات آئی، اللہ معاف کرے، کوئی ایسا زلزلہ زندگی کے اندر آیا جس نے مجھے ہلا دیا اور اللہ کی طرف کر دیا، یا اللہ سے اور دور کر دیا کہ لو اللہ نے ہمارے ساتھ ایسے کر دیا، ہم تو نمازیں پڑھتے تھے، ہم تو ایسے کرتے تھے، اگر ہمارے ساتھ یہی ہونا تھا تو پھر کیا فائدہ؟ تو پھر وہ حادثے کی وجہ سے اور دور ہو گئے اللہ سے. ایسے بھی ہوتا ہے نا، تو وہ اور سخت ہو گئے ان کے دل. اچھا، پھر کیا میں جھک جاتی ہوں، گر خوف کی؟ ساری چیزوں کو ہم اینالائز کریں، ٹھیک ہے، پھر اس کے بعد ہم علاج کی طرف آئیں گے. سب سے پہلا علاج اس کا کیا ہے؟ سب سے پہلے توبہ، استغفار. توبہ کرنی ہے بہت زیادہ. اللہ تعالیٰ سے. اس سے یعنی ہم یہ دیکھ لیں نا کہ اگر دل سخت ہے تو پھر اب ظاہر سی بات ہے کچھ نہ کچھ تو اس کا علاج کریں گے نا. تو توبہ استغفار اس کا پہلا علاج ہے. پھر نمبر ٹو کیا کرنا ہے؟ اللہ کا کلام. اللہ کا کلام جو ہے نا یہ ایسی چیز ہے جو دل کے زنگ کو دور کرتا ہے, یہ دل کو نرم کرتا ہے. اللہ تعالیٰ کے کلام سے دیکھیں سورہ زمر میں اللہ تعالیٰ نے فرمایا 23 میں کہ اللہ تعالیٰ نے بہترین کلام اتارا, ایک ایسی کتاب جس کے تمام اجزاء ہم رنگ ہیں, جس میں بار بار مضامین دہرائے گئے ہیں. اسے سن کے ان لوگوں کے رونگٹے کھڑے ہو جاتے ہیں جو اپنے رب سے ڈرنے والے ہیں, اور ان کے جسم اور ان کے دل نرم ہو کے اللہ کے ذکر کی طرف راغب ہو جاتے ہیں. اس کلام سے دل کیا ہوتے ہیں؟ نرم ہو جاتے ہیں. یہ کلام دلوں کو نرم کرتا ہے. یہ کلام تو وہ ہے, سبحان اللہ, لو انزلنا هذا القرآن على جبل لرأيته خاشعا متصدعا من خشية الله. پہاڑ اس کلام کے آگے ٹوٹ کے ریزہ ریزہ ہو جائے. اللہ تعالیٰ نے فرمایا سورہ حشر میں کہ اگر ہم اس قرآن کو کسی پہاڑ پہ اتارتے نا تو تم دیکھتے کہ وہ بھی ریزہ ریزہ ہو گیا اللہ کے ڈر سے, پہاڑ بھی ریزہ ریزہ ہوتا. یہ کلام ایسا ہے, ایسے اللہ تعالیٰ کی ہیبت کے آگے اس کے خوف سے یہ پتھر بھی کیسے ٹوٹ پھوٹ جاتے ہیں. تو ہم امید کر سکتے ہیں کہ اللہ کے کلام سے دل نرم ہو جائے تو اللہ کا کلام اس کو سنائے, تاکہ ہو سکتا ہے اس سے نہریں پھوٹ پڑیں, ہو سکتا ہے اس میں سے پانی نکل آئے اگر یہ پتھر جتنا سخت ہے تو, اور اس سے بھی زیادہ سخت ہو گیا تو پتہ نہیں پھر اور بھی ہو سکتا ہے اور علاج کریں تو اس سے کوئی بہتری آئے. پھر اور کیا کر سکتے؟ پھر اچھی صحبتیں رکھیں, اچھے دوستوں کے ساتھ رہیں. اچھی صحبت رکھنے سے بھی کیا ہوگا کہ انشاءاللہ وہ تعالیٰ جب اللہ کا ذکر ہوگا, اللہ کی بات ہوگی تو ظاہر ہے پھر انسان کا دل پگھلے گا. آپ خود بھی دیکھتے جائیں نا, خود سوچیں کبھی آپ کا دل نرم ہوا ہے؟ وہ مواقع سوچیں, کون سے موقع ہوتے تھے جس میں آپ کا دل نرم ہوتا ہے بتائیں. کبھی آپ کسی دکھی کے پاس بیٹھتے ہیں, کسی بیمار کے پاس بیٹھتے ہیں, کسی یتیم مسکین کے پاس بیٹھتے, اس کے سر پہ ہاتھ رکھتے تو دل نرم ہو جاتا ہے نا. تو اس کا مطلب یہ چیز بھی دل کو نرم کرتی ہے. آپ صلی اللہ علیہ وسلم نے بھی فرمایا کسی نے دل کی سختی کی اپنی شکایت کی تھی تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ یتیم کے سر پہ ہاتھ رکھو اور کھانا کھلاؤ مسکین کو. تو دکھی لوگوں کو یعنی ان کے دکھ دور کرنے کی کوشش کریں, ان کو وزٹ کریں. پھر اور کیا, کب آپ کا دل نرم ہوتا ہے؟ موت کی یاد سے. جب کسی کی ڈیتھ ہو تو اس وقت انسان کا دل نرم ہو جاتا ہے. تو یہ ساری چیزیں دل کو نرم کرتی ہیں. اور آپ نے پھر اس کے بعد اپنے آپ کو چیک بھی کرنا ہے کہ اب میرا دل نرم ہوا ہے کہ نہیں. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ تین جگہوں پہ اپنے دل کا جائزہ لو, اگر ان تین جگہوں پہ تمہارا دل نہیں لگتا تو اللہ سے دل مانگو, کیونکہ پھر تمہارے پاس دل ہی نہیں ہے. تو دل نہیں, پھر دل کیا ہے؟ اس کے اندر تو پتھر ہیں, پتھروں سے بھی سخت چیزیں رکھی ہوئی آپ نے سینے میں, پھر تو سمجھ لیں دل ہے ہی نہیں. کیا ذکر کی مجلس میں, جب اللہ کا ذکر ہو رہا ہو تو آپ کو اچھا لگتا ہے, ذکر کی مجلس میں جانے کا دل چاہتا ہے, جہاں پہ اللہ کی یاد ہو رہی ہو, کوئی اللہ کا کلام ہو, کوئی اللہ تعالیٰ کا اور بات کی جا رہی ہو, کوئی درس ہو, آپ وہاں پہ دل لگتا ہے یا بس ہوتا ہے کہ ہائے اللہ جلدی کھانا ملے اور گھر جائیں؟ نمبر ٹو, قرآن پڑھتے وقت جب قرآن پڑھا جا رہا ہو, چاہے آپ کسی سے سن رہے ہیں یا خود پڑھ رہے ہیں, تو اب کیا دل بے چین ہونے لگتا ہے کہ ہائے اب بس ختم کریں اور چھٹی ملے؟ کہ چھٹی کب ہوگی, چھٹی نہیں دیتے. یا دل چاہتا ہے کہ ہائے اللہ کبھی نہ یہ ختم ہو, اور میں اسی طرح قرآن, قرآن تو اللہ کا کلام ہے نا, جب سمجھ آنے لگتا ہے تو پھر تو انسان کا دل چاہتا ہے کہ بس قرآن سنتا ہی رہے. پھر ہر نغمے سے پیارا نغمہ اس قرآن کا نغمہ لگنے لگتا ہے. پھر کوئی اور شاعری, کوئی اور گانے, کوئی اور چیزیں انسان کو بھلی لگتی ہی نہیں ہے, دل کو بھاتی ہی نہیں ہے. پھر قرآن دل میں اترتا ہے, ये नहीं है किसी को दिखाने के लिए, किसी के कहने पे खुद ब खुद दूसरी चीजें बेकार लगने लगती हैं। ये कुरान इतना प्यारा लगता है कि दिल चाहता है यही पढ़े, या फिर बहाने करते हैं कुरान को पढ़ने, हाँ आज तो थक गई हूं, कल पढ़ूंगी, परसों पढ़ूंगी, सुबह पढ़ूंगी, शाम पढ़ूंगी, या फिर इसके साथ वक्त लगाते हैं। दिल चाहता है कि कुरान पढ़ूं। नंबर 3, तन्हाई के औकात में, यानी तन्हाई के औकात में आपकी सोच क्या होती है? तन्हा कभी रहना भी चाहते हैं कि नहीं? हर वक्त बस ये चाहते हैं फ्रेंड्स का शोर हंगामा और ये हो, बस मजलिसें हों, महफिलें हों, सजीवी फन होता रहे, और हम बस अकेले किसी वक्त हो ही नहीं, अकेले में बोरियत होती है। देखिए अकेले में इंसान तन्हा होगा किसी वक्त तो अल्लाह ताला से बातें करेगा ना। जिसके दिल में, जिसका दिल नरम होगा, अपने रब की तरफ लगा होगा, उसकी मोहब्बत जिस दिल में होगी, वो तो ढूंढेगा तन्हाई कि मैं किसी वक्त तन्हा हूं, मैं हूं और मेरा रब, और मैं अपने रब से बातें करूं। वो तो ये नहीं कहेगा कि हर वक्त हल्ला गुल्ला ही मचा रहे, खेल तमाशा ही होता रहे। ये वो लोग जाते, क्योंकि जाहिर है जब बहुत ज्यादा आप खेल तमाशे और हल्ले गुल्ले और मजलिसों में रहेंगे तो अल्लाह की याद कम हो जाती है। तो जब तन्हाई के औकात है, फिर इंसान देखिए जिससे मोहब्बत करता है उसके साथ तन्हा होना चाहता है ना, कि बस मैं हूं और वो, और बस और ना कोई हो, जिससे भी आपको मोहब्बत होती है, ऐसा ही दिल चाहता है ना। जिसको अल्लाह से मोहब्बत होती है ना, फिर वो तन्हाई ढूंढता है। ठीक है, तो तन्हाई के औकात में दिल का जायजा लें। आपको तन्हाई पसंद आने लगी है या फिर बस मेले और शोर हर हंगामे ही अच्छे लगते हैं? और अगर तन्हाई हो तो आप बोर होने लगते हैं, उधर फोन उठाया, उसके साथ बात की, उधर किया, नहीं तो टेक्सटिंग शुरू कर दी, नहीं तो टीवी लगा लिया, नहीं तो ये कर लिया, क्योंकि आप तन्हाई नहीं रह सकते, घबराहट होने लगती है। घबराहट किस बात की? जिसके साथ अल्लाह है और जिसने अपना दिल अल्लाह से लगाया हुआ। हाँ, तो ये मौज मेले जो है ना, मौज मस्तियां, ये फिर जाहिर सी बात है कि फिर इसी की अलामत है कि इंसान का दिल अल्लाह के साथ नहीं लगता। इसीलिए तो लोग तन्हाइयां जो बहुत अल्लाह के प्यारे होते हैं, वली होते हैं, उनको तो ये शोर मेले पसंद ही नहीं होते। दावा के लिए हाँ जरूर, जाहिर सी बात है, तालीम के लिए, तदरीस के लिए, जाहिर है वो तो उनको जाना ही पड़ता है। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम को भी क्या पसंद था? तन्हाई पसंद थी, उसके लिए गारे हिरा में जाया करते थे ना। तो सुभान अल्लाह, पर जाहिर है जब दावा की और नबूवत की जिम्मेदारियां सर पे पड़ी तो फिर निकलना पड़ता था, लोगों में जाना पड़ता था, लेकिन फिर रात को खड़े होते थे तन्हाई में अल्लाह के आगे उससे बातें करने के लिए। तन्हाई के औकात का जरूर जायजा ले, उसमें आपकी सोचें क्या होती हैं, उसमें कोई आखरत का, कोई अपनी इस्लाह का, कोई अल्लाह ताला के सामने खड़े होने का, ये ख्यालात आते हैं, या फिर बस यही आता है कि वो अच्छा कहाँ जाना है, क्या पहनूं, क्या पकाऊं, क्या खाऊं, बस यही दुनिया दुनिया दुनिया। तन्हाई में भी दुनिया ही रहती है, रात को कभी आंख खुले तो तब भी यही सोचे क्या होता है। तो जायजा लें, जरूर एनालाइज करें, और ये हम खुद ही कर सकते हैं, कोई तो हमारे दिलों के हाल नहीं जानता ना। तो ये सारे दिल यानी आपके सामने हैं, आप देख लें। आप इनमें कोई तो दिल हैं जो खैर वाले हैं, कैसे कैसे वो लोगों को फायदा पहुंचाते हैं, नहर बन जाते हैं, कई पानी है सुभान अल्लाह, और कई खुद हैं आजिज हैं। अल्लाहु अकबर, अल्लाह ताला हमें दिलों की नरमी अता फरमाए, अल्लाह किसी हादसे से पहले ही अल्लाह ताला हमें ऐसे ही दिलों को, हमारों को नरम करते, दिलों की सख्ती से हमें महफूज रखे। इस आयत की तिलावत सुनते हैं, फिर आगे चलते हैं इंशाअल्लाह ताला। ثم قست قلوبكم من بعد ذلك فهي كالحجارة أو أشد قسوة وإن من الحجارة لما يتفجر منه الأنهار وإن منها لما يشقق فيخرج منه الماء وإن منها لما يهبط من خشية الله وما الله بغافل عما एक बात बहुत इंपॉर्टेंट जो यहाँ समझने की है, बाज दफा लोग दीनी हो के भी, دین کا علم لے کے بھی ان کے دل سخت ہو جاتے ہیں. آپ نے دیکھا ہے بعض دفعہ جو لوگ دین میں بہت بہت نماز روزے تہجدیں ہو رہی ہیں لیکن دل اتنے سخت ہیں, کسی کے لیے ہمدردی ہے ہی نہیں, نرمی ہے ہی نہیں, کسی کی تکلیف کے اوپر ان کو کوئی فرق نہیں پڑتا. آپ یہ دیکھیں نا, یہودی علماء کی اور یہود کی بات ہو رہی ہے, ان کے تو بہت بڑے 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 علماء تھے, اپنی کتابوں کا ان کو علم تھا, ایسا نہیں تھا کہ بے علم ہو. تو یہ بات نہیں ہے کہ ضروری ہے کہ بھائی ہاں کسی کے پاس علم ہو تو وہ اس کا دل نرم ہی ہو جائے. کئیوں کے پتھروں سے بھی سخت ہو جاتے ہیں, واقعی ہو جاتے ہیں, کیونکہ جب وہ آپ اگر اللہ کی کتاب کو سن کے پگھلتے نہیں ہیں تو دل سخت ہو جاتا ہے. کہ یہی تو چیز تھی جس نے دل کا زنگ دور کرنا تھا, اگر اس نے بھی نہیں اثر کیا تو پھر کیا حال ہوگا. آپ دیکھتے ہیں, اچھا ایک بات دیکھیں, آپ کبھی گوشت پکائیں یا کلیجی پکاتے ہیں, جتنا زیادہ اس کو پکاتے جاتے ہیں کیا ہوتی ہے, سخت ہوتی جاتی ہے نا. تو وہی پروسیس آگ پہ تپانے کا پروسیس جس نے اس کو نرم کرنا تھا, جب پکتی گئی پکتی گئی پکتی گئی تو اور سخت ہو گئی. بعض دفعہ وہی پروسیس اس کو سخت کر دیتا ہے. یہی اللہ کا کلام, بعض دل اس سے ٹوٹ پڑتے ہیں, پھوٹ پڑتے ہیں, گر پڑتے ہیں, اور بعض دل اور سخت ہوتے جاتے ہیں. کیوں کیوں سخت ہوئے؟ اس لیے کہ وہ جس موقع پر ان کے اندر نرمی آنی چاہیے تھی, جھکاؤ آنا چاہیے تھا, ان کو پھٹنا چاہیے تھا, وہ نہیں پھٹے. تو جو اس کے اوپر آگے ٹھہر گیا, جس کے اوپر جس کے آگے پہاڑ نہیں ٹھہر سکتے, تو وہ تو پھر پتھر سے بھی سخت ہو گیا نا. سمجھ آئی بات یا نہیں آئی؟ یعنی اتنا علم مل گیا, اس علم کے آگے اگر وہ ٹوٹا نہیں, پھٹا نہیں, پھر تو ظاہر ہے پھر اس کے جس علم نے تو پتھروں کو توڑ دیا, اگر اس کے آگے بھی اس کے اندر چینج نہ آئی, پتھر سے بھی سخت ہو گیا. اس لیے آپ کو یہ بات بتا رہے ہیں کہ ہم اس وقت قرآن کے اسٹوڈنٹ ہیں, ہمارے آگے اللہ کا یہ کلام ہے, اس کا علم ہم لے رہے ہیں. اگر ہم نہ ٹوٹے خدا نہ خواستہ, اگر ہم اس کے آگے نہ جھکے خدا نہ خواستہ, تو پھر ہمارے دل پتھروں سے بھی سخت ہو جائیں گے, کیونکہ پھر یہ کلام سے بھی ہم گزر گئے اور ہم ویسے کے ویسے رہے, نو چینج, وہیں کے وہیں کھڑے ہوئے, نہ عاجزی آئی, نہ جھکاؤ آیا, نہ خیر ہم میں سے پھوٹی, نہ کسی کو خیر ملی. تو بس پھر کیا, پھر اب کیا, اس کے بعد کیا چیز رہ جاتی ہے؟ ٹالریٹ, پتھر نہیں ٹالریٹ کر سکے, اگر آپ کے دل نے ٹالریٹ کر لیا اس کو, پھر دل بھی پھر پتھر سے زیادہ سخت ہے, پھر آپ کیا چیز اس کو نرم کرے گی. تو اس لیے پناہ مانگنی چاہیے اللہ تعالی سے کہ اللہ ہمارے دلوں کی سختی سے ہمیں محفوظ رکھنا. بہت دعا کیا کریں, اللہ یہ کلام پڑھنے جا رہی ہوں, اللہ اس کلام کے ذریعے میرے دل کو نرم کر دے, میرے دل کو جھکا دے, کہیں میرا دل پتھروں سے بھی گیا گزرا نہ ہو جائے. اب آگے بات آ رہی ہے, اگین یہود کی ایک اور بات ہے. جو تھے مسلمان ہوئے نا لوگ مکہ میں, مہاجرین جو تھے, وہ سوچتے تھے کہ بھئی مشرکین مکہ نے تو نہ کوئی کتاب دیکھی کبھی, نہ ان کے پاس کوئی رسول آئے, نہ ان کو کچھ پتا ہے, علم ہے, امی لوگ ہیں, چلو ان کے اوپر تو تبلیغ کرنا بڑا مشکل تھا, لیکن یہ اب اہل کتاب ہے, یہ تو موسیٰ علیہ السلام پہ ایمان رکھتے ہیں, انہی پیغمبر پہ ہم بھی جن پہ ایمان رکھتے ہیں, اور وہ ان کتابوں کو مانتے ہیں جن کو ہم بھی مانتے ہیں, تو یہ لوگ تو بہت جلدی ایمان لے آئیں گے. بالکل ایسے ہی جیسے کہ ہم ہوپ فل زیادہ کس سے ہوتے ہیں, ہمارے سامنے ایک مشرک ہے اور ایک اہل کتاب ہو تو ہم کس سے زیادہ ہوپ فل ہوتے ہیں. ہم یہی سوچتے ہیں نا, بھائی یہ اہل کتاب ہے, کرسچن ہے, عیسیٰ علیہ السلام کو مانتا ہے, ڈے آف ججمنٹ کو مانتا ہے, تو پھر یہ جلدی اسلام لانے کا اس کا چانس ہے, بجائے ایک ہندو ہو یا کوئی اور ہو, اس کو ہم اتنا زیادہ سمجھتے ہیں کہ اتنا زیادہ چانس نہیں, کیونکہ کافی دور ہے ان کا دین ہمارے دین سے نا. لیکن یہ تو سمجھ لیں ہاف وے آ چکے ہیں نا, یہ اسی اللہ کو مانتے ہیں, انہی نبیوں کو مانتے ہیں, کتابوں کو مانتے ہیں جو جتنی بھی پریویسلی گزر چکی ہیں. تو یہی بات یہاں پہ آ رہی ہے, افتتمعون ان یؤمنوا لکم, کیا تم امید رکھتے ہو کہ وہ ایمان لائیں گے تمہارے لیے؟ اب ظاہر ہے ان کو بہت ہوپ تھا کہ یہ لوگ ایمان لے کر آئیں گے, لیکن اللہ تعالیٰ نے کیا فرمایا, اے مسلمانوں تم اپنے دل سے یہ امید نکال دو کہ یہ ایمان لے کر آئیں گے, ان کے تو دل ایسے سخت ہو چکے ہیں, اشد قصبہ کے شدید پتھروں سے بھی زیادہ سختی میں شدید ہو گئے, انہوں نے کیا ایمان لے کر آنا, یہ تو دین سے کھیلتے رہے ہیں, ان سے ایکسپیکٹ نہ کرو, کیونکہ ان سے ایکسپیکٹیشن ہوئی تو اس کے بعد اگر یہ ایمان نہ لے کر آئے تو پھر دل ٹوٹیں گے کہ دیکھو یہ لوگ نہیں ایمان لے کر آئے. تو اللہ تعالیٰ نے صاف ان کو بات بتا دی, یہ لوگ نہیں مانیں گے. کیوں؟ ایک اور بات بھی یہاں پہ, وَقَدْ كَانَ فَرِيقٌ مِّنْهُمْ يَسْمَعُونَ كَلَامَ اللَّهِ, ان میں سے ایک فریق, ایک گروہ, کون سا گروہ؟ علماء کا گروہ, مِّنْهُمْ, ان میں سے, کن میں سے؟ ان یہود میں سے, يَسْمَعُونَ كَلَامَ اللَّهِ, وہ اللہ کا کلام سنتا تھا, پھر کیا ہوتا تھا, یعنی تورات سنتا تھا, یہاں پہ قرآن پاک کی نہیں بات ہو رہی, تورات وغیرہ کی, ثُمَّ يُحَرِّفُونَهُ, پھر وہ تحریف کر ڈالتے تھے, مِن بَعْدِ مَا عَقَلُوا, اس کے بعد کہ سمجھ لیا تھا انہوں نے اس کو, وَهُمْ يَعْلَمُونَ, اور وہ جانتے تھے, علم رکھتے تھے اس کا, یعنی یہ تو وہ لوگ ہیں, ان کے کارنامے تو یہ ہیں کہ انہوں نے اللہ کا کلام سنا. اللہ کا کلام سنا سے دو باتیں مراد ہیں, ایک تو یہ کہ موسیٰ علیہ السلام جب لے کے گئے تھے نا, وہ 70 آدمیوں کو تور پہ لے کر گئے تھے, تو اس وقت کیا ہوا تھا, پھر موسیٰ علیہ السلام نے اللہ کا کلام ان کو سنایا تھا, اور انہوں نے کیا کیا, جب اللہ کا کلام سن لیا تو بجائے اس کے کہ یہ اس کے بعد مان لیتے اور اس کے بعد وہ کرتے, آ کے بتاتے, واپس آئے نا تو آ کے انہوں نے تحریف کر دی. کیسے تحریف کی؟ آ کے کہنے لگے ان کو, لوگوں کو, اپنے لوگوں کو آ کے کہنے لگے کہ ہم نے وہاں پہ سنا ہے کہ اللہ تعالیٰ نے فرمایا کہ جس کا دل چاہے جتنا تم آسانی سے کر سکو, جتنا تم مان سکو, جتنی تمہارے اندر طاقت ہے اتنا مان لینا, اور اگر نہ چاہو تو بے شک نہ ماننا. لا, جھوٹ ہی سارا بدل دیا خود ہی, تحریف تھی نا یہ, حالانکہ وہ جانتے تھے کہ ایسا نہیں کہا گیا. تو یسمعون کلام اللہ سے مطلب کیا ہے یہاں پہ, ایک معنی کیا ہے کہ اللہ کا کلام خود سنا تھا انہوں نے, یہ وہاں پہ گئے تھے خود انہوں نے اپنے کانوں سے سنا, پھر واپس آ کے تحریف کر دی, لوگوں کو کیا کہہ دیا. نمبر ٹو اس میں کیا ہے, یسمعون کلام اللہ یعنی تورات کو سنتے ہیں, اللہ کی وحی کو سنتے ہیں, پھر کیا, تحریف کر دیتے ہیں, چینج کر دیتے ہیں. اور انہوں نے کیسی تحریف کی تھی, لفظی بھی کی, یعنی الفاظ ہی بدل دیتے تھے, خود ہی لکھ دیتے تھے بیچ میں جو خود چینج کرنی ہوتی تھی, ایڈیشن کرنی ہوتی تھی, یا الفاظ کو آگے پیچھے کر دیتے تھے. اور تحریف نا دو طرح کی ہوتی, ایک تو ورڈز ہی چینج کر دینا, اور دوسری تحریف کیا ہوتی ہے, معنی چینج کر دینا, میننگ بدل دینا. تو میننگ بدل ڈالتے تھے, میننگ بدلنا تو اور ہی آسان تھا, کسی بھی جملے کا کچھ سے کچھ معنی بنا دیا کہ نہیں یہ یہ اس کا مطلب یہ ہے. اچھا تو لوگ کیوں مان لیتے تھے پھر اگر یہ میننگ بدل دیتے تھے؟ اس لیے کہ لوگ, آگے آپ کو پتا چلے گا آیت میں, آیت نمبر ہے یہ 78 میں آپ کو پتا چلے گا کہ لوگ جو تھے ان کو تو کوئی علم تھا ہی نہیں, تو وہ ان کے پاس آتے تھے, یہ جیسے ان کو بتا دیتے تھے وہ ویسے ہی سمجھ لیتے تھے, بالکل ویسے آج ہمارے ہاں جس طرح سے بھی کسی نے بتا دیا, مانے کدھر سے کدھر بدل کے کچھ بھی کر دیا, اسی کو سمجھ لیا کہ بس ٹھیک ہے. آج دیکھیں اللہ کے کلام میں, قرآن میں لفظی تحریف تو نہیں ہو سکتی, الفاظ کوئی نہیں بدل سکتا, الفاظ کوئی نہیں چینج کر سکتا, نہ کچھ ایڈ کر سکتا ہے, لیکن معنوی تحریف کرتے ہیں, تفسیر جب کر رہے ہوتے ہیں, بعض لوگوں کا سن کے اتنی حیرت ہوتی ہے, آیت کدھر جا رہی ہوتی ہے وہ کہیں اور لے کے جا رہے ہوتے ہیں, اور لوگ جو سننے والے ہوتے ہیں پھر آ کے کہتے ہیں ہم نے فلاں کا لیکچر سنا تھا بہت زبردست انہوں نے لیکچر دیا. میں سوچ رہی تھی کہ دیکھو سبحان اللہ, ان لوگوں کو ابھی تک سمجھ ہی نہیں ہے کہ دیکھو آیت کدھر جا رہی ہے, اگر ان کو ڈونیشن چاہیے تو وہ ہر آیت میں سے ڈونیشن کا مطلب نکال لیں گے, اگر وہ پولیٹکس کے اندر ہے تو ہر آیت میں پولیٹکس کا نکال لیں گے, جی روڑ مڑوڑ کے اس کا معنی, آیت کا معنی کدھر ہے وہ کدھر اور پہنچے میں, کدھر سے کدھر لوگوں کو لے جاتے ہیں. تو اب لوگ اتنے ایسے ہیں کہ جن کو خود علم ہے ہی نہیں, جب علم ہی نہیں ہے تو جو مرضی تحریف کرتے رہے, حالانکہ یہ بھی سخت گناہ ہے. قرآن کی آیات کی تفسیر وہی ہوگی جیسے نے فرمائی, جیسے آپ صلی اللہ علیہ وسلم نے بتائی ہے. یہ نہیں کہ اپنے من مانے مانے بتائیں. ہاں یہ ہو سکتا ہے کہ آپ کہیں کہ آج کے زمانے میں یہ اس طرح اپلائی ہوتا ہے, لیکن یہ نہیں کر سکتے کہ اپنی طرف سے مانے بنا لیں آج کی اپنی. جیسے آپ آج کہیں کہ آج کے کوئی کھڑا ہو کے کہے کہ 21st century میں تو چونکہ اب ہمارے نئے طرح کی ہماری ریکوائرمنٹس ہیں, نئے تقاضے ہیں ہمارے, اس لیے اب اس کی اپنی سے مطابق ہی تفسیر کر دی, کہاں سے کہاں بات پہنچا دی. کتاب کو ایز اٹ از لینا ہے. وہ الفاظ میں تحریف کرتے تھے, ہم کیا کرتے ہیں, خود بدلتے نہیں, قرآن کو بدل دیتے ہیں. یہ ہے نا شہر, خود نہیں بدلنا, قرآن کو بدل دینا, کیونکہ ہمارے مطابق قرآن ڈھل جائے, ہم قرآن کے مطابق اپنے آپ کو چینج نہ کریں. جنہوں نے اپنی زندگیوں میں کوئی چینج نہیں لانی ہوتی وہ یہ کر لیتے ہیں, اور پھر وہ انہی سکولرز کے پاس جاتے ہیں جہاں پہ ان کو پتا کہ ہمارے من مانے مطلب نکال کے یہ دے دیں گے. آپ بتائیں تحریف ہوتی کیوں تھی, کیوں کرتے تھے تحریف, ان کو کیا ملتا تھا اس سے, کبھی بھی کیوں کی جاتی ہے, آپ کو کیا لگتا ہے؟ تاکہ عمل نہ کرنا پڑے نا, ہم سے نہیں ہوتا یہ عمل, یہ تو بڑا مشکل ہے. اپنی ایز کے لیے اپنے مطابق نا اس کو, مطلب جیسے جس میں ہمیں آسانی ہو جائے بس اس طرح سے اس کو ڈھال دیا جائے. آج آپ کو ہر طرح کے لوگ مل جائیں گے, اسی اللہ کے کلام سے وہ یہ معنی نکال لیں گے کہ ہاں بھائی گیارہویں کے ختم بھی دلاؤ, ہاں بھائی حجاب کی بھی ضرورت نہیں ہے, ہاں بھائی شراب بھی صحیح ہے, ہاں بھائی یہ بھی, سب معنی اسی میں سے نکال لینے انہوں نے. مان بھی تحریف ہے. مِن بَعْدِ مَا أَقَالُوهُ, اس کے بعد کہ انہوں نے اس کو سمجھ لیا, سمجھنے کے بعد تحریف کرتے تھے. یہ نہیں ہے کہ بےچارے اتنے انوسینٹ تھے ان کو پتہ ہی نہیں چلا, ان کو لا علم تھے. دیکھیں جب انسان کو علم نہ ہو اور وہ کہیں ٹھوکر کھاتا ہے نا تو اس کے اوپر اتنا بڑا جرم نہیں ہے, اتنی بڑی سزا نہیں ہے جتنی کہ جب انسان کو پتہ ہے اور وہ جان بوجھ کے کرے وہ کام. مِن بَعْدِ مَا أَقَالُوهُ وَهُمْ يَعْلَمُونَ, اور اللہ تعالیٰ فرماتے ہیں وہ جانتے ہیں, علم ہے ان کو, تب بھی تحریف انہوں نے کی. تو اسی لیے آپ کو کہا جاتا ہے علم لیں, علم لیں. جب آپ کے پاس خود کے پاس علم ہوگا نا آپ کہیں گے یہ ہمیں کدھر لے کر جا رہی ہیں, کیا باتیں بتا رہی ہیں, ہم نے بات کی ہے آیت کس طرح سے اور انہوں نے ہمیں اس کا کیا مطلب بتایا اور کدھر کے کدھر مانے گھما دیے. بعض دفعہ رمضان میں دورہ قرآن ہوتی ہے, مطلب انسان کی عقل دنگ رہ جاتی ہے, اتنی روانی میں وہ ایسی آیتوں کے مطلب ادھر سے ادھر مروڑتے ہیں کہ سمجھ نہیں آتی کہ یا اللہ یہ آیت کدھر کی ہے اور یہ کدھر لگا رہے ہیں. تو اس لیے آپ خود آنکھیں لیں تاکہ آپ کو خود نظر آئے. اگر آپ اندھے ہیں تو جو آپ کو جدھر کو لے جائے گا آپ بھی ادھر چل پڑیں گے, لے جا کے کسی گڑے میں پھینک دے وہیں گر جائیں گے, آپ کو کیا پتا ہوگا. لیکن جب آپ کے پاس خود کے پاس نظر ہوگی نا, یہ آنکھیں ہوں گی, تو اب آپ کو کوئی مس لیڈ نہیں کر سکتا. آپ کہیں گے نہیں راستہ یہ غلط ہے, نہیں مجھے پتا ہے کہ یہ بات صحیح نہیں ہے, فوراً پہچان جائیں گے آپ. اسی لیے اس چیز کی ضرورت ہے کہ آپ خود سیکھیے, خود قرآن کا ٹیکسٹ سیکھیں, سمجھیں, تاکہ کوئی آپ کو مس گائیڈ نہ کر سکے. یعنی ہم اندھے رہنا پسند کرتے, بھیڑ بکریوں کی طرح ہمارا حال ہے, جدھر کو کسی نے چلا دیا بس ادھر چل پڑے. تو بات یہ اللہ تعالیٰ نے فرمایا ان کا حال تو یہ ہے, تم ان سے امید رکھتے ہو یہ ایمان لے کر آئیں گے. انہوں نے تو اپنی کتاب کو نہیں چھوڑا, انہوں نے تو اپنی کتاب میں چینجز کر لی جبکہ یہ جانتے تھے, یہ ان کے علماء کا حال تھا. وَإِذَا لَقُوا الَّذِينَ, اور جب ملتے تھے آمنوا ایمان والوں سے, قَالُوا آمَنَّا, ان سے کہتے تھے ہم ایمان لے کر آئے, آپ ہمیں بھی مانیں کہ ہم بھی ایمان والے ہیں. دیکھیں ہم بھی اللہ کے اوپر ایمان رکھتے ہیں کہ نہیں رکھتے, ہاں رکھتے ہیں. قیامت پہ ایمان رکھتے ہیں, موسیٰ علیہ السلام پہ ایمان رکھتے ہیں, تورات پہ ایمان رکھتے ہیں, آپ بھی تو سب چیزیں مانتے ہیں نا یہ, ہاں تو ہم بھی یہی مان رہے ہیں, تو ہمیں بھی ایمان والا مانو نا. آپ یہ کیسے کہہ سکتے ایک آپ صلی اللہ علیہ وسلم پہ ایمان نہیں نا لے کر آئے, تو اس سے کیا فرق پڑتا ہے. بالفرض اگر وہ نبی ہیں بھی, اول تو ہم ان کو نبی مانتے ہی نہیں, لیکن اگر وہ نبی ہیں بھی تو صرف ایک کا انکار کرنے سے تھوڑی ہے کہ ہم اسے ایمان سے نکل جائیں, ہمیں بھی ایمان والا تو کہو نا, سمجھے نا. تو اس لیے وہ کہتے تھے ہم بھی ایمان والے. وَإِذَا خَلَا بَعْدُهُمْ إِلَى بَعْدٍ, اور جب باز کے پاس جاتے, یعنی یہودی کے پاس جاتے, یعنی الٰ بَعْدٍ سے مطلب کیا ہے, اس کے نیچے لکھ لیں اپنے علماء کے پاس جاتے تھے, یعنی ان کے کامن پیپل جو عام یہودی تھے وہ اپنے علماء کے پاس جاتے تھے. अच्छा जब आप ईमान वालों के पास बैठे ना, तो जाहिर है उनके साथ हमेशा से इनके टर्म्स थे, उनके साथ रहते थे वहां पे मदीना में, अंसारे मदीना के साथ इनके साथ काफी वो थे ना, इनके क्लोज, मैंने आपको बताया था, हलीफ थे एक दूसरे के। तो जब उनके साथ होते थे तो कहते थे कि देखो हाँ ये वाली बातें वाकई हमारी तौरात में भी लिखी हुई है, क्योंकि इनके उलमा, ये इनकी तौरात में जो आप सल्लल्लाहु अलैहि वसल्लम की निशानियां आई हुई थी, उनके उलमा उनको बताते रहे थे। आगे इंशाल्लाह हम देखेंगे भी कि ये लोग किस तरह से दुआएं मांगते थे, बल्कि कि जो है ना अल्लाह वो नबी आए तो हम उनके साथ मिलके जंग करें इन लोगों के साथ, और वो नबी आए ताकि हम उनके साथ मिलके मुकाबले करें। तो वो तो बहुत वेट कर रहे थे आप सल्लल्लाहु अलैहि वसल्लम का कि आखिरी नबी ने आना है। अब इनको सारी निशानियां पता थी, तो जब उनके साथ बैठते थे तो कहते थे हाँ हमारी तौरात में भी लिखा हुआ। जब ये वापस अपने उलमा के पास जाते थे ना, अपने रैबाइज के पास, तो वो रैबाइज इनको कहते थे अतुहद्दिसूना हुम बिमा फतह अल्लाह अलैकुम, तुम उनको वो बातें बताते जो अल्लाह ने तुम्हारे ऊपर खोली है। कौन सी बातें? आप सल्लल्लाहु अलैहि वसल्लम की निशानियां। उनको जाके ये बता देते हो हमारी तौरात में भी लिखी हुई है, क्यों बताते हो जाके उनको? इसलिए बताते हैं यो हाथ जुकुम भी है अंदर अब्बे को, ताकि वो क्यामत के दिन, फिर पता है तुम्हें आके तुम्हारे तुम्हारे सामने ये बातें दलील के तौर पे ये पेश की जाएंगी, तुम्हारे खिलाफ हुज्जत बन जाएंगी। उस दिन वो कहेंगे कि याला इन्होंने हमें दुनिया में बताया था कि हमारी किताब में भी ये लिखा हुआ है, तुम चाहते हो वहां पे तुम्हारे साथ झगड़ा करेंगे क्यामत के दिन, फिर क्यों बताते हो जाके? बिल्कुल नहीं बताया करो कि हमारी किताब में भी ये लिखा हुआ है, वरना ये तो तुम्हारे खिलाफ ही खड़े हो जाएंगे क्यामत के दिन। अल्लाह अकबर। आप इससे सोचें कि वो ये नहीं सोचते कि अल्लाह तो जानता है, वो तुम जब आपस में ये बातें कर रहे हो तो अल्लाह ताला तो है ना, वो तो देख रहा है कि तुम क्या कह रहे हो। कयामत के दिन फैसला किसने करना है? जिसने हिसाब लेना है वो तो खुद है मौजूद, वो तो खुद इस चीज का गवाह है। सुभान अल्लाह। और कहते अफला ताकिलून, तुम्हें अकल नहीं है कि तुम मुसलमानों को जा जाके वो बातें बताते जो हमारी तौरात में लिखी है? तुम्हें क्या जरूरत है बताने की? देखना अब वो तुम्हारे खिलाफ बोलेंगे क्यामत के दिन। तो अल्लाह ताला इसका जवाब देते हैं अवला यालमून अन अल्लाह यालमू मा यसरून अफला ताकिलून, तुम्हें अकल नहीं है कि तुम मुसलमान इतने ये पागल हैं, इतने अहमक हैं, इनको ये समझ नहीं है कि अल्लाह ताला तो जानता है जो तुम जाहिर करते हो और जो तुम छुपाते हो, अल्लाह को तो सब पता है। अफला तअक्लून, तुम अकल नहीं रखते, इतनी बात समझ नहीं आती। अच्छा अब आप ये देखें कि वो समझते थे कि हम दुनिया में जो भी तहरीफात कर लेते हैं, हक को छुपा लेते हैं, तो आखरत में भी जाके हम इसी तरह कर लेंगे, और अल्लाह को तो जैसे पता ही नहीं चला। हालांकि अल्लाह ताला फरमा रहे हैं कि मैं तो खुला छुपा सब जानता हूं, यानी अंदर उनके अकीदे में खराबी थी, अकीदे में खराबी थी। वरना इंसान ये सोचे कि जब ये मैं आपस में बातें कर रही हूं तो क्या अल्लाह को नहीं पता इस चीज का? इसकी एक आपको एग्जांपल देती हूँ, लाइव एग्जांपल है कि किसी को कहा गया कुरान पाक की तरफ आने के लिए, तो उन्होंने कहा कि नहीं हम तो नहीं आ सकते। जब दावत दी गई कुरान की तालीम की, तो उन्होंने कहा नहीं हम नहीं आ सकते, इसलिए कि देखें मैंने अमल तो करना नहीं है। तो फिर कयामत के दिन अल्लाह ताला कहेंगे भाई अमल नहीं किया तुमने, तो फिर कम से कम मैं ये तो कहूंगी ना कि मेरे पास इल्म नहीं था। अगर मेरे पास इल्म हुआ तो फिर वहां पे तो मेरी पकड़ हो जाएगी। तो जब मैंने अमल ही नहीं करना तो फिर क्या क्या फायदा मेरा पढ़ने का? ये मेरा तो उल्टा मेरे खिलाफ ये वहां पे यूज हो जाएगा। अल्लाह अकबर। तो ये लोग सोच रहे हैं कि अल्लाह को नहीं ये पता चला, वहां पे जाके अल्लाह ताला ने, नौजुबिल्ला, यानी यहाँ पे अल्लाह ताला गवाह नहीं है, ना सुन रहा है ना देख रहा है। वो वहां पे जाएंगे तो हम जो मर्जी पेश कर देंगे, जो मर्जी अल्लाह ताला को आंसर दे देंगे, अल्लाह को पता ही नहीं कि दुनिया में क्या हो रहा था। तो अल्लाह ताला नहीं सुन रहा है इस वक्त कि तुम ये कह रही हो कि मैंने तो चूंकि अमल ही नहीं करना, इसलिए मैंने पढ़ना ही नहीं है ताकि मैं वहां जाके ये कह दूं। वो तुम्हारे इन बहानों को नहीं देख रहा यहाँ पे। वो ना उस दिन कहेगा कि तुमने तो जानबूझ के नहीं किया, इसीलिए नहीं किया था कि तुम ये चाहती थी कि आज तुम आके ये बात कहो यहां। तो ये सोचते हैं कि आज जो दुनिया में हम बातें कर रहे हैं ना, वो अल्लाह को पता ही नहीं चल रही। कितनी बड़ा फ्लॉ है अकीदे के अंदर, कितनी बड़ी खराबी है अकीदे के अंदर कि इंसान ये सोचे। जब इंसान ये बोल रहा होता है तो उसको नहीं पता चलता कि अल्लाह ताला तो सुन रहा है, और उसको तो ऑलरेडी पता चल गया कि मैं ये बहाने बनाने के लिए कर रही हूं। मेरे पास इस बार ताकत है कि मैं सीखूं, समझूं और इसके ऊपर अमल करूं, लेकिन मैं अमल से इनकार करती हूं, मुझे अमल नहीं करना है। और मैं वहां जाके ताकि ये कह दूं कि मैंने इसलिए, मुझे आता ही नहीं था, पता ही नहीं था, इसलिए मैंने अमल नहीं किया। यानी अपने खिलाफ खुद ही हुज्जत बना देते हैं। और अल्लाह तो गवाह है, वो तुम्हारे छुपे खुले सब जानता है। और उनके छुपे क्या थे, ये जो छुप छुप के बातें करते थे आपस में एक दूसरे को कहते थे, क्यों बताते हो जाके? और जो एलानिया उनकी बातें क्या थी, जब मुसलमानों को जाके कहते थे हमें भी ईमान वाला समझो। यहां तक तिलावत सुनिए, फिर आगे बहुत अहम आयत आ रही है इंशाल्लाह, फिर वो हम देखते हैं।
قست قلوبكم من بعد ذلك فهي كالحجارة أو أشد قسوة وإن من الحجارة لما يتفجر منه الأنهار وإن منها لما يشقق فيخرج منه الماء وإن منها لما يهبط من خشية الله وما الله بغافل عما تعملون أفتطمعون أن يؤمنوا لكم وقد كان فريق منهم يسمعون كلام الله وقد كان فريق منهم يسمعون كلام الله ثم يحرفونه من بعد ما عقلوه وهم يعلمون وإذا لقوا الذين آمنوا قالوا آمنا وإذا خلا بعضهم إلى بعض قالوا أتحدثونهم بما فتح الله عليكم ليحاجوكم به عند ربكم أفلا تعقلون